आदरणीय श्रोता नमस्कार, यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। हामी यहाँलाई हाम्रो कार्यक्रममा सहभागी हुनका लागि अनुरोध गर्दछौ। हामी साँचो परमेश्वर, तपाईँलाई माया गर्ने परमेश्वर, तपाईँलाई उद्धार गर्न चाहने परमेश्वरका विषयमा जानकारीहरू प्रस्तुत गर्ने क्रममा छौ। श्रोता, यी जानकारीहरू तपाईँको निमित्त अति महत्वपूर्ण पनि हुन सक्दछन्। परमेश्वरको प्रेमले तपाईँको जीवन सञ्चालन गर्न सकेको होस् भन्ने शुभ चाहना सहित हाम्रो कार्यक्रमलाई अगाडि बढौं। सुरुमा सुनौ यो आत्मिक भजन। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। श्रोता मित्र, यो समय हामी पास्टर उमेश पोखरेलबाट आजको बाइबल सन्देश सुन्नेछौ।
श्रोत साथी, न्यानो अभिवादन। म तपाईँको आफ्नै आफन्त अर्थात् पास्टर उमेश पोखरेल परमेश्वरको वचन लिएर यो रेडियो कार्यक्रम मार्फत तपाईँहरूको घर आँगनमा उपस्थित भएको छु। श्रोत, मलाई आशा छ तपाईँले हाम्रा कार्यक्रमहरूलाई नियमित रूपमा सुनेर परमेश्वर को हुनुहुन्छ भन्ने कुरो चिन्दै हुनुहुन्छ र परमेश्वरसँगको यात्रा आफ्नो जीवनमा कति मिठो हुँदो रहेछ भन्ने कुरो अनुभूति पनि गर्दै हुनुहुन्छ। आजको प्रस्तुतिलाई पस्कनुभन्दा पहिले आउनुहोस्, हामी परमेश्वरमा अगुवाईको लागि बिन्ती राख्नेछौँ। जीवित जिउँदो महान दयालु परमेश्वर, प्रभु हामी धन्यवादी छौँ यो जीवन र जीवनमा दिनुभएका प्रशस्त आशिषहरूको लागि। यो रेडियो कार्यक्रमलाई प्रभु म तपाईँको हातमा राख्दछु। यसलाई तपाईँको राज्य र महिमाको प्रचारको खातिर यो देश र सारा संसारमा पुर्याउनुहोस्, ताकि धेरै मानिसहरूले तपाईँको ज्योतिलाई देख्न सकुन्, तपाईँको राज्यमा प्रवेश गर्ने मौका पाउन्, यसप्रति तपाईँको महिमा होस्। आमेन। श्रोता साथी, प्रभु यीशुको जन्म भएको 40 दिन पश्चात यीशुको आमा बाबुले उहाँलाई यरुसलेम लगे र यहुदीका चलन अनुसार पहिलो छोरालाई पवित्र मन्दिरमा लगेर परमेश्वरको सामु समर्पण गरिने गरिन्थ्यो र त्यही नियम अनुसार उहाँलाई पनि समर्पण गरे। पहिलो बच्चा जन्माएकी आमाका निम्ति दुईटा बलिदान दिनु पर्थ्यो, एउटा 1 वर्षको पाठो होम बलिका निम्ति र त्यसपछि परेवा पाप बलिको निम्ति चाहिन्थ्यो। यदि आमा बुबा गरिब भए 2 परेवा 2 ढुकुर बलि दिए पनि हुन्थ्यो। बलिदान दिएका प्रत्येक जनावर पूर्ण हुनु पर्थ्यो, खोट वा चोट लायक हुनु हुँदैन्थ्यो। यो सबै बलिदानले आउनेवाला मसीहको बारेमा बताउँथ्यो। यीशु पनि स्वस्थ र शुद्ध हुनुहुन्थ्यो, शरीरमा कुनै पनि खोट वा दाग थिएन। सारा जिन्दगी उहाँ शुद्ध र प्रकृतिको नियममा रहनु, शारीरिक र आत्मिक रूपमा मानिसलाई राम्रो हिसाबसँग बाँच्न सिकाउने उहाँ परमेश्वर तर्फको एक असल उदाहरण हुनुहुन्थ्यो। हिब्रू परिवारमा सुरुदेखि नै परमेश्वरको प्रतिज्ञा अनुसार पहिलो छोराले संसारको पापीलाई बचाउने भएकोले उसलाई परमेश्वरको कामको लागि समर्पित गरिन्थ्यो। सानो बालक येशूलाई मन्दिरमा चढाउनु कति अचम्मको कुरो थियो। मन्दिरका पुजारीले बालक येशूलाई काखमा लिँदा त्यो बच्चा कस्तो भने बुझ्न नसक्नु कस्तो दुःखको कुरा थियो। दिनदिनै समर्पणको लागि आउने वा बच्चा र आमालाई उनले थोरै मात्र ध्यान दिने गर्थे। कोही धनी मानिस आयो भने बढ्ता ध्यान दिन्थे। उनीहरूको पहिरनले र बलिले उनीहरू कस्ता छन् भन्ने कुरो स्पष्ट पार्थे। पुजारीले आफ्नो नियम पुरा गर्दै गए। उनले बालकलाई हातमा लिएर पूजा स्थानमा उचाले। उनले आमालाई हातमा लिएको पहिलो बच्चाको नाम सूचीमा उनको नाम येशू लिए। बच्चालाई हातमा लिएको बखत पुजारीले येशू स्वर्गको पराक्रमी हुनुहुन्छ, महिमाका राजा हुनुहुन्छ र हिब्रूहरूले गर्ने हरेक विधि उहाँमा पुरा भएका छन् भनेर सोच्न सकेन। उनको हातमा निधाइएको बच्चा प्रतीक्षा गरिएको व्यक्ति हो। मोसाको अगाडि महु भन्ने उहाँ नै हुनुहुन्थ्यो। इसरायलीहरूलाई मरुभूमिमा अगुवाई गर्ने बादल र आगोको खम्मा उहाँ नै। सबै संसारको चाहना, दाउदको सन्तान र बिहानको तारा भनेर भविष्यवक्ताहरूले बोलेको उहाँ नै हुनुहुन्थ्यो। पतन भएकोले मानव जातिको आशा उहाँ हुनुहुन्थ्यो। यी सारा मन्दिरको समर्पणपछि येशूले आफ्नो निम्ति दिएको काम गर्न सक्नुहुन्थ्यो। पुजारीले येशूलाई राम्ररी चिन्न सके, तर संसारलाई परमेश्वरले दिनु भएको कुरा संसारले चिन्यो, कसैले त्यहाँ उहाँ नै हुनुहुन्छ भन्ने चिन्यो। यसै समय एकजना सिमोन नाम गरेका भक्त मन्दिरमा पसे। उनी बुढा भइसकेका थिए, तर पवित्र शास्त्र अनुसार उनले मुक्तिदातालाई नदेखेसम्म मर्ने छैनन् भनेर भनियो। जब एउटा गरिब परिवारले आफ्नो जेठो छोरो मन्दिरमा समर्पण गर्न लागेको उनले देखे, उनलाई पवित्र आत्माले बताइदिनु भयो। पुजारी आश्चर्यित भए। उनले त्यस बच्चालाई उनको आमाबाट लिएर माथि उचाले। कहिले कसैले अनुभव नगरेको खुसी उनले यसरी भन्न थाले, अब हे परमप्रभु, आफ्नो वचन अनुसार तपाईँले आफ्नो दासलाई शान्तिसित बिदा दिनुहोस्, किनकि मेरा आँखाले तपाईँको उद्धार देखेका छन्, जो तपाईँले सबै मानिसको सामुन्ने तयार पार्नु भएको छ। अन्य जातिहरूलाई प्रकाशका निम्ति ज्योति र तपाईँको ज्योति इसरायलहरूलाई महिमाका निम्ति ज्योति। हेर, यो बालक इसरायलमा धेरैको वचन र उत्थानको निम्ति र धेरैबाट विरोधमा बोलिने एउटा चिन्हको निम्ति नियुक्त गरिएको छ, ताकि धेरैका हृदयका विचारहरू प्रकट हो। सिमोनले के भनेका होलन् भनेर छक्क परेर हेरेर बसेका आमा बुवालाई उनले फर्केर भने। उनले मरियमलाई भने, त्यसै समय हन्ना नाम गरेकी अर्की भविष्यवाणी त्यहाँ आइपुगे। उनले सिमोनको कुरालाई समर्थन गरे। जब सिमोन बोले तिनको अनुहार स्वर्गको महिमाले उज्यालो भयो। परमेश्वरले तिनलाई दया गरेर त्यो दिन हेर दिनुभयो। मसीहलाई भेट्न पाएकोमा उनी धन्यवादी थिए। यी दुई विनम्र भविष्य वक्ताहरूले परमेश्वरको विषयमा पढेका थिए र ईश्वरलाई मान्दथे। तिनै भविष्य वक्ताको विषयमा पढ्ने पुजारी र रोमी शासकहरूले भने परमेश्वरलाई पूर्ण रूपले पछ्याएका थिए। आफ्नै अगाडि घटेको अद्भुत कुरा हेर्नलाई उनीहरूको आँखा बन्द भइसकेका थिए। यस्तो अहिले पनि भइरहेको छ। स्वर्गको केन्द्रबिन्दु जस्ता संसारमा विभिन्न घटनाहरू घट्दा पनि मानिसले कुनै ध्यान दिएको देखिँदैन। धार्मिक मानिसहरू इतिहास येशूका बारेमा कुरा गर्दछन्, तर उहाँले दुखी गरिबको सेवा गर भन्ने उहाँको भनाइलाई हेलत्त गर्दछ। आज जसरी उहाँको काम गर्ने व्यक्तिहरू हिचकिचाउँछन्, आजभन्दा 2000 वर्ष पहिले पनि त्यस्तै अवस्था। जब मरियमले बालक येशूलाई आफ्नो हातमा लिइन्, बेथलेममा भएको समय गोठालाहरूले भनिएका कुरालाई उनले सम्झिन्। ती भनाइहरू र सिमोनको भविष्यवाणी सुनेर उनको मन खुसीले भर्यो। उनले भनेको वचन उनको मनमा आयो, किनकि हाम्रो निम्ति एउटा बालक जन्म भएको छ, हाम्रा निम्ति एउटा छोरो दिएको छ, शासन उहाँको काँधमा हुनेछ। उहाँ अचम्मका सल्लाहकार, शक्तिशाली परमेश्वर, अनन्तका पिता, शान्तिका राजकुमार कहलाइनुहुनेछ। श्रोत साथी, मरियमले आफ्नो छोरो ठुलो भएर इसरायलको राजा हुन्छ भन्ने आशा गरे। उहाँको जीवनको कष्टका विषयमा उनले बुझिन्। सिमोनको शब्द उहाँको दुःखका घडीका विषयमा बोलिएका शब्दहरू थिए। सिमोनले जे कुरा हुन आउनेछन् तिनले तिम्रो हृदय दुखित बनाउनेछ भन्ने कुरालाई आमाले भोग्नुपर्ने कष्टको विषयमा परमेश्वरले तयार पार्ने कुरामा मद्दत गर्दै हुनुहुन्थ्यो। सिमोनको भविष्यवाणीमा बालकलाई गिर्ने र उठ्ने कारण भनी भनिएको थियो, जसको मतलब चाहिँ यस्तो चिन्ह हो जहाँ धेरैले अपनाउने छैनन् भन्ने हो। यो चिन्ह यहुदीहरूको र हाम्रो निम्ति पनि हो कि येशूलाई मनमा राख्न खोज्नुभन्दा पहिला त्यहाँबाट धेरै स्वार्थी कुराहरू हटाइनुपर्नेछ। धेरै यहुदीहरूले येशूका विषयमा झुट्टा तर्कहरू गरे, धेरैले बुझेनन्। आफ्ना मुक्तिदाताको काम नदेख्नेहरू पनि धेरै थिए। सिमोनले येशूको आगमनले धेरैका विचारहरू प्रष्ट पार्नेछन् भनी भने र उहाँको जीवनले सबैका हृदयका विचारहरू बुझ्न सक्नुहुन्थ्यो। शैतानले परमेश्वर स्वार्थी, सबै कुरा चाहने तर केही पनि नदिने भनी प्रस्तुत गर्न खोजिरहेको थियो, तर येशूलाई आफ्नो निम्ति दिएर परमेश्वरले आफ्नो हृदय कस्तो छ भने देखाउनु। मृत्युलाई जस्तै गरेर उहाँले पापलाई घृणा गर्नुहुन्छ र पापीका निम्ति पनि उहाँको प्रेम अझै प्रगाढ छ भनेर भनिएको छ। श्रोत साथी, सारा संसारको निम्ति उहाँले सबै कुरा आफ्नो हातमा लिनुहुन्छ र परमेश्वरले सबै कुराहरू उहाँको हातमा राखिदिनुहुन्छ भनेर भनियो। यो सबै मानिसकै निम्ति थियो। उहाँ भन्नुहुन्छ, यी सबै कुरा प्रयोग गरेर मानिसलाई निश्चित गराऊ कि मेरो प्रेमभन्दा ठुलो पृथ्वी र स्वर्गमा अरू केही कुरा पनि छैन। शैतानको विचार क्रुसमा प्रष्ट पारिने थियो। त्यहाँ प्रेम र स्वार्थपन मुखामुख गरेर सँगै उभिने थियो। येशूले अरूलाई आशिषित पार्न बाँच्नु भयो। उहाँलाई मृत्युसम्म पुर्याएर उसले आफ्नो घृणाको गहिराईलाई देखाए। उसको विद्रोहको मुख्य उद्देश्य परमेश्वरलाई उहाँको सिंहासनबाट तल झार्नु र जसद्वारा उहाँले संसारलाई प्रेम देखाउनु खोज्नु भएको छ त्यसलाई नाश गर्नु नै हो भनेर प्रष्ट देखाउनु। कोक्रोदेखि क्रुससँगै येशूको जीवनको निस्वार्थपन थियो। यसले उहाँको जीवनको उद्देश्य स्पष्ट बताउँछ। येशू स्वर्गको सच्चाई सहित आउनुभयो। जसले पवित्र आत्माको वचन सुनेका थिए उनीहरू येशूतर्फ खिचिए। जसले आफ्नो स्वार्थलाई मन पराए उनीहरूले जाने पनि उनीहरूको सोचद्वारा उनीहरू कतापट्टि छन् भन्ने कुरा बताए। आज जसले उहाँलाई पछ्याउँछन्, अपनाउँछन्, उनीहरू त्यही तरिकाले चिनिन्छन् र चिन्छन्। अन्तको समयमा क्रुसको मतलब राम्रोसँग हेर्न र बुझ्न हामी सक्छौँ। हराएकाहरूले येशूलाई नलिएको कुरा महसुस गर्नेछन्। सबैले यही बुझ्नेछन् कि दुष्टताको निम्ति परमेश्वरलाई दोष लगाउनु ठिक होइन। उहाँले त्यहाँ उपाय बताउनु भएको छ। अन्तमा जब सबैको विचार बताइनेछ, जसले ईश्वरलाई पछ्याएका छन्, जसले उहाँलाई विद्रोह गरेका छन्, सबैले परमेश्वरको निर्णय ठिक थियो र परमेश्वर न्याय हुनुहुन्थ्यो भनेर बुझ्नेछन्। परमेश्वरले यी वचनहरूद्वारा तपाईँ र मलाई आशिष दिउन्। आमेन।
आशाको बाणी। श्रोता, भर्खरै यहाँले पास्टर उमेश पोखरेलबाट बाइबल वचन सुन्नुभयो। यो समय तपाईँ एडभेन्टिस्ट ओल्ड रेडियोको प्रस्तुति भोइस अफ होप आशाको बाणी कार्यक्रम सुन्दै हुनुहुन्छ। कार्यक्रम सुनेर बस्नुहुने सबै श्रोतालाई हामी हाम्रो कार्यक्रममा स्वागत गर्न चाहन्छौ।
श्रोता मित्र, यदि तपाईँ जीवनदेखि हरेस खानु भएको छ, तपाईँका जीवनमा धेरै अनुत्तरित प्रश्नहरू छन् भने आउनुहोस्, हामी तपाईँलाई परमेश्वरको ज्योतिमा डोहोर्याउन चाहन्छौँ। तपाईँ आफ्नो जीवनका चिन्ता फिक्रीबाट निश्चिन्त हुनुहोस् र बाँच्नुको आनन्द परमेश्वरको सामिप्यमा कति मिठो हुन्छ त्यो चाख्नुहोस् भनी हामी चाहन्छौँ।
श्रोता, यदि तपाईँ आशाको बाणी कार्यक्रमलाई अनलाइन सुन्न चाहनुहुन्छ वा डाउनलोड गर्न चाहनुहुन्छ भने www.awr.org जानुहोस्। त्यहाँ तपाईँले प्रत्येक दिनको कार्यक्रम सुन्न र डाउनलोड गर्न सक्नुहुनेछ। हाम्रो वेब पेज यस प्रकार छ, www.awr.org। श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 98165501120, 98165501120 र अर्को 98183595555, 98183595555।
श्रोता साथी, न्यानो अभिवादन। म पास्टर उमेश पोखरेल तपाईँहरूको बिचमा समसामयिक जानकारी लिएर उपस्थित भएको छु। आजको मेरो प्रस्तुतिको शीर्षक छ आत्महत्याका कारण। आफैले आफूलाई मार्नु आत्महत्या। हामीले दिनहुँ पढ्ने समाचार पत्र तथा सुन्ने रेडियो र टेलिभिजनबाट आत्महत्याका खबरहरू आउने गर्दछ। आखिर किन मान्छेले आफैलाई मार्ने हदसम्म पुग्छ त? आत्महत्या आफैमा रोग होइन, तर विभिन्न कारणले निम्ताउने एउटा समस्या हो। संसारमा धेरै मान्छे मर्ने कारण एड्स, क्यान्सर जस्ता रोग हुन् भने अर्को डरलाग्दो कारण आत्महत्या। आज भोलि आत्महत्या गर्नेहरूको संख्या बढ्दै गएको छ। राम्रोसँग खाना लगाउन नपुग्ने मानिसदेखि लिएर सबै कुरामा सुविधा सम्पन्न मानिसहरूले पनि आत्महत्या गरेको पाइन्छ। अनुसन्धानकर्ताहरूका अनुसार जीवनमा आत्महत्या गर्ने सोच धेरैले बनाएका हुन्छ। त्यसै गरी साना बाल बालिकाहरूदेखि लिएर युवा युवती तथा वृद्ध विद्यालय समेत आत्महत्या गरेको कुरा पत्ता लागेको छ। नेपालमा प्रत्येक 2 घण्टामा एकजनाले आत्महत्या गर्ने गरेको तथ्य फेला परेको छ। आत्महत्या नेपाली समाजको निम्ति धेरै डरलाग्दो समस्या बन्दै गएको हामी पाउँछौँ। पछिल्लो अभिलेख अनुसार 1 वर्षमा मात्रै 3,977 जनाले आत्महत्या गरेका छन्। विश्व स्वास्थ्य संगठनका अनुसार हरेक वर्ष 10 लाख मानिसले आत्महत्या गर्छन्। स्वास्थ्य संगठनले जनाए अनुसार आत्महत्या गर्नेहरू 15-50 वर्षसम्म उमेरका समूहका धेरै छन्। विश्वमा सबभन्दा बढी आत्महत्या गर्ने देश जापान रहेको छ। अनुसन्धानमा पुरुषभन्दा महिलाहरूले धेरै आत्महत्या गरेको पनि पाइन्छ। मनोवैज्ञानिकहरूको अनुसार कुनै पनि मानिसले जीवनमा कुनै न कुनै बेला आत्महत्याको सोचाइ राखेको हुन्छ। मानव मस्तिष्कमा 1 दिनमा 60,000 विचारहरू आउने गर्छन्, जसमध्ये प्राय विचारहरू नकारात्मक हुन्छन्। कतिपय बेला उसको मस्तिष्कमा आफ्नो जीवनको हरेक क्षणलाई समेट्न नसकी मृत्यु नै उसको मुख्य बाटो हो भने आत्महत्या गर्न मानिसले खोज्छ। त्यसैले आत्मबल कम हुने व्यक्तिमा यस्तो सोचाइ उत्पन्न हुनसाथ ऊ तुरन्त आत्महत्या गर्न लाग्छ। आत्महत्याको सोचाइ मनमा आइरहेको समयमा साथीभाइ र अन्य मानिसहरूसँगको भेटवार्तामा समय गुजार्न सकियो भने त्यो मानिस आत्महत्याबाट बच्न सक्छ भन्ने भनाई वैज्ञानिकहरूको छ। आत्महत्या गर्नेहरू गरिबी, पारिवारिक कलह, प्रेममा धोका, पढाइमा असफलता जस्ता कारणले गरेको पाइन्छ। यस्तै प्रतिष्ठा कायम राख्न नसक्दा, व्यापार व्यवसायमा घाटा, आर्थिक भार, आफन्तको शोक, परिवारको मृत्यु, आत्मसम्मान घट्दै गएमा पनि आत्महत्या गर्ने गरेको हामी पाउँछौँ। एक्लोपन, गल्ती वा अपराधको बोध, नकारात्मक तनाव, महिला अस्मितामा पर्ने चोटका कारण पनि आत्महत्या भएको देखिन्छ। यसरी आफू सामु भएको अस्थायी समस्यालाई समाधान गर्न नसक्दा कतिपय मानिसले आफ्नो अमूल्य जीवनलाई गुमाउन पछि पर्दैन। वास्तवमा यी सबै हुनुको कारण मानिसले साँचो परमेश्वरको प्रेम नपाएकोले हो भन्दा हुन्छ। परमेश्वरको प्रेमलाई आफ्नो जीवनमा अनुभव गरेका मानिसले आफ्नो आत्महत्या गर्न सक्दैन। जसले परमेश्वरमाथि आफ्नो भरोसा राखेका हुन्छन् त्यसलाई परमेश्वरले सदैव सहायता गर्नुहुन्छ। जस्तो सुकै कठिन परिस्थितिमा पनि भए तापनि परमेश्वरले मानिसलाई एक्लो छोड्नुहुन्न। तपाईँ र मेरो जीवनमा यस्ता थुप्रै परिस्थितिहरू आउँछन् जसले हामीलाई निराश तुल्याउँछ, जीवनको उद्देश्यलाई खुसी दिन्छ। हाम्रो जीवनमा यति धेरै तिक्तताहरू ल्याइदिन्छन् कि जीवन जिउनुभन्दा सिद्ध्याउनु असल होला जस्तो लाग्छ। तर हामी प्रत्येकले बुझ्नु पर्ने कुरा के हो भने प्रभु येशु हामीलाई यी सबै कुराहरूबाट छुटकारा दिन चाहनुहुन्छ। पवित्र शास्त्र बाइबलको मत्ती 11 अध्यायको 28 पदमा भनिएको छ, यी सबै थाकेका र बोझले दबिएका हो, म कहाँ आऊ, म तिमीहरूलाई विश्राम दिनेछु भनी प्रतिज्ञा गरिएको छ। जब हामी उहाँको नजिक आफ्नो सबै समस्याहरू लिएर सहायताको निम्ति पुकारा गर्छौँ तब उहाँले सुन्नुहुन्छ र हामीलाई सहायता गर्नुहुन्छ। तर विडम्बना हामी आफ्नै समस्याको समाधान आफ्नै तरिकाबाट गर्न खोज्छौँ, परमेश्वरको अगुवाईभन्दा आफ्नै इच्छामा जीवन चलाउन खोज्छौँ, जसले गर्दा हामी झन निराश हुँदै जान्छौँ। कति व्यक्तिले त येशु मेरो लागि होइन तर अरू कसैको लागि मात्र हो भने सोचेर येशुको नजिक आउन चाहँदैन, आफ्ना समस्याहरू उहाँसँग राख्न चाहनुहुन्न र आफ्नो जीवन सिद्ध्याउने चाहँदैनन् र आफ्नो जीवन सिद्ध्याउने बाटो गर्छ। तर येशुले सबैलाई प्रेम गर्नुहुन्छ। आफ्नो अँगालोमा हामी प्रत्येक चाहे जुन भाषा संस्कृति अथवा जुन वर्गको भए तापनि उहाँले आफ्नो विश्राम दिन चाहनुहुन्छ। त्यसैले उहाँको नजिक जाने नजाने भन्ने कुराको निर्णय हामी आफैले गर्नुपर्ने हुन्छ। यदि तपाईँ यस्तै समस्याबाट बाहिर गुज्रिनु भएको छ भने, तपाईँको निम्ति कुनै आशा बाँकी छैन भने सोच्नुहुन्छ भने म आज तपाईँलाई बताउन चाहन्छु कि तपाईँको निम्ति आशा अझै बाँकी छ। येशु तपाईँको जीवनमा आउन चाहनुहुन्छ, तपाईँको समस्यामा तपाईँलाई सहायता गर्न चाहनुहुन्छ। यदि तपाईँले येशुलाई आफ्नो जीवनमा बोलाउन चाहनुहुन्छ र तपाईँका समस्याहरू उहाँमा बिसाउन चाहनुहुन्छ भने आउनुहोस्, मसँगै तपाईँले यसरी प्रार्थना गर्नुहोस्। प्रभु येशु, मलाई तपाईँको खाँचो छ, म मेरो जीवनको ढोका खोल्दछु अनि तपाईँलाई मेरो प्रभु र मुक्तिदाता भनी ग्रहण गर्छु। मेरो पाप क्षमा गर्नुभएको लागि धन्यवाद। अब मेरो जीवनलाई तपाईँले नै अधीन गर्नुहोस् र मलाई तपाईँले चाहे जस्तै तपाईँकै मनपर्ने बनाउनुहोस्। आमेन। यदि तपाईँले भर्खरै यसरी प्रार्थना गर्नुभएको छ भने येशु तपाईँभित्र आउनुभएको छ, तपाईँको सुख दुःखमा तपाईँलाई सहायता गर्न चाहनुहुन्छ। तपाईँ परमेश्वरको सन्तान हुनुभएको छ, तपाईँ आफूलाई समस्या भएको विषयमा उहाँसँग प्रार्थना गर्न सक्नुहुन्छ। Baby।
घडीको सुईले समय सकिन लागेको संकेत गरिसकेको छ। हाम्रो ठेगानाको बारेमा यहाँलाई जानकारी गरौं। आशाको बाणी, पोस्ट बक्स नम्बर 2000002, काठमाडौँ, नेपाल। यसै गरी श्रोता, यदि तपाईँ हामीसित सिधै फोनमा सम्पर्क गर्न चाहनुहुन्छ भने हाम्रा नम्बरहरू यस प्रकार छन्: 9816551020, 9816551020, र अर्को 9818355555, 9818355555। हवस् त श्रोता, हाम्रो कार्यक्रम सुनिदिनु भएकोमा एकचोटि फेरि यहाँलाई धन्यवाद दिँदै, भोलि फेरि यही स्टेशन र यही समयमा भेट्ने बाजा गर्दै प्राविधिक साथी राजेश सारा, पास्टर उमेश पोखरेल र कार्यक्रम प्रस्तुता म रवि यहाँसँग बिदा माग्दछौ। परमेश्वरले तपाईँलाई धेरै धेरै आशिष दिनु भएको होस्। नमस्कार।